यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म शोभा भट्टराई। शुरूमा प्रमुख समाचार। नेपाल भारत बीचको सीमा विवादका विषयमा सरकारको तर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको भन्दै सो विषयमा सरकार अल्मलिन्छ कि भनेर नसोच्न संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बासकोटाको आग्रह। आगामी वर्ष नेपाल जलविद्युतमा आत्मनिर्भर हुने जलस्रोत मन्त्री वर्षमान पुनको भनाई। र अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सन्धि संगठन नेटो काम नलाग्ने संगठन हुने लक्षण देखिएको फ्रान्सका राष्ट्रपतिको प्रतिक्रिया। अब समाचार विस्तारमा। कार्तिक शुक्ल एकादशीका दिन आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ। आषाढ़ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज बिउजनी भएकाले यो एकादशीलाई हरिशयनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिंगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिंग गाडेर विधिपूर्वक पूजा गरिन्छ। आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगु नारायण, काठमाडौँका शेष नारायण, इचंगु नारायण र विशंकु नारायणमा विशेष पूजा आराधना गरिनुका साथै मेला पनि लाग्ने गर्दछ। उक्त स्थानमा जान नसक्नेले काठमाडौँको उत्तरमा रहेको बुढा नीलकण्ठ नारायण स्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरी बराबरको फल पाइने विश्वास गरिन्छ। आज देशभरका नारायण स्थान र मन्दिरमा पनि विशेष पूजा गरी यो पर्व मनाइन्छ। तनहुँको देवघाटमा एकादशी स्नान गर्ने भक्तजनको आज भीड़ लागेको छ। संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बासकोटाले लिपु लेख र कालापानीमा रहेको विवाद सीमाका विषयमा सरकार अल्मलिन्छ कि भनेर नसोच्न आग्रह गर्नुभएको छ। देशका उत्कृष्ट 100 गन्तव्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका 3 लसघाडमा अवस्थित आलमदेवी मन्दिर अंकित हुलाक टिकटको आज वालिङमा अनावरण गर्दै मन्त्री बासकोटाले सीमाका विषयमा सरकारको तर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताउनुभयो। मन्त्री बासकोटाले आलमदेवी मन्दिर शक्तिको केन्द्रका रूपमा स्थापित हुँदै गएको बताउँदै इतिहास सम्पदा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मकुमारी अर्यालले नेपालको छविलाई उच्च बनाउन सरकार प्रतिबद्ध रहेकाले ढुक्क हुन आग्रह गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आगामी वर्ष नेपाल ऊर्जामा आत्मनिर्भर बन्ने बताउनु भएको छ। प्रेस संगठन नेपाल दाङले आज दाङको घोराईमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पुनले नेपाल ऊर्जामा आत्मनिर्भर बन्दै गएको र यस वर्ष 1000 मेगावाट विद्युत उत्पादन गर्ने आयोजना सम्पन्न हुने बताउनुभयो।
ऊर्जामा हामी आगामी वर्ष आत्मनिर्भर हुने गरी फर्पिङ जलविद्युत आयोजना बनेदेखि अहिले झन्डै 1300 मेगावाट विद्युत जडित क्षमता छ। आगामी वर्ष हामी 1000 मेगावाट थप्दैछौँ। बर्खाको सिजनमा हामी आत्मनिर्भर हुँदैछौँ। केही विद्युत हामी निर्यात गर्ने पनि अवस्थामा पुगेका छौँ।
ऊर्जा मन्त्री पुनले 4000 मेगावाट विद्युत उत्पादनको काम हाल जारी रहेको र आगामी वर्षदेखि विद्युत बिक्री गर्ने अवस्थामा पुग्ने पनि बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपाल सरकारले हालै निर्माण गरेका मौलिक हक तथा संघीयता कार्यान्वयनसँग सम्बन्धित कानूनहरूको कार्यान्वयनमा सहयोग बढ़ाउन आग्रह गर्नुभएको छ। विश्व ब्याङ्क समूहले संयुक्त राज्य अमेरिकाको राजधानी वाशिङटन डीसीमा आयोजना गरेको कानून न्याय तथा विकास विषयको साप्ताहिक कार्यक्रममा सहभागी हुने सिलसिलामा त्यहाँ रहनुभएका मन्त्री ढकालले उक्त ब्याङ्कका कानूनी मामिला हेर्ने वरिष्ठ उपाध्यक्ष स्यान्डी ओकोरोसँगको भेटमा सो आग्रह गर्नुभएको हो। सो अवसरमा उपाध्यक्ष ओकोरोले आगामी वर्ष आफूले नेपालको भ्रमण गर्ने र नेपाल सरकारले कानून र न्यायको क्षेत्रमा निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको वाशिङटन डीसी स्थित नेपाली दूतावासले जनाएको छ। नेपाल युरोपेली संघ संयुक्त आयोगको बैठक काठमाडौँमा शुरू भएको छ। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागी र युरोपेली संघको प्रतिनिधिमण्डलको नेतृत्व संघका एसियाली प्रशान्त क्षेत्रका नायब प्रबन्धक निर्देशक पाओला पम्पालोनीले गर्नुभएको छ। बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली संघ बीचको सम्बन्धका सबै पक्षबारे विचार विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीसँग एसिया प्रशान्त क्षेत्रका लागि युरोपेली संघका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ। सो अवसरमा नेपाल युरोपेली संघ सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो। नेपाल युरोपेली संघ संयुक्त आयोगको बैठकमा भाग लिने सिलसिलामा युरोपेली संघका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी नेपाल भ्रमणमा हुनुहुन्छ। इलाम जिल्लामा नेपाल भ्रमण वर्ष 2020 सघाउ पुर्याउन र नगरको पर्यटन प्रवर्धन गर्न महोत्सवको आयोजना हुने भएको छ। आगामी मंगिरमा आयोजना हुने नगर महोत्सवले समग्र जिल्लाको संस्कृति परम्परा र पर्यटकीय स्थलको प्रचार प्रसार र प्रवर्धन गरी भ्रमण वर्ष 2020 सफल बनाउन महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। इलामबाट संवाददाता सविता पाण्डेको यो रिपोर्ट।
पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा आगामी मंगिर 14 5 दिने सूर्योदय नगर पर्यटन महोत्सव हुने भएको छ। भ्रमण वर्ष 20 सघाउ पुर्याउन र नगरको पर्यटन प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागेको बताउनुहुन्छ सूर्योदय नगरपालिकाका उपप्रमुख तथा महोत्सव मूल समिति संयोजक दुर्गादेवी भट्टराई।
यहाँका स्थानीय उत्पादनहरूलाई, स्थानीय संस्कार संस्कृतिहरूलाई जगेर्ना गर्नको निम्ति पर्यटन वर्ष 2020 सहयोग गर्नको निम्ति पनि महोत्सवको आयोजना भएको छ।
देशकै पर्यटकीय गन्तव्यको सूचीमा रहेको कन्याम सहित सूर्योदय दृश्यावलोकनका लागि प्रसिद्ध श्रीअन्तु, फिक्कल, पशुपति नगर, करफोक र गोर्खेको थुम्केमा महोत्सव सञ्चालन हुनेछ। नगरको 6 स्थानमा फरक फरक किसिमको प्रदर्शनी हुने जनाइएको छ। लोप हुन लागेको भाषा, संस्कृति, स्थानीय परिकार, स्थानीय उत्पादन, चिया, कृषि, दुग्धजन्य उत्पादन लगायतका वस्तुहरूको प्रदर्शनी सहित पर्यटकीय गन्तव्यहरूबारे प्रचार गरिने महोत्सव उद्घाटन समितिका संयोजक धरणी घिमिरे बताउनुहुन्छ।
लेप्चा संस्कृति लगायत अन्य जात जातिको संस्कृति, चिया खेती सम्बन्धी अध्ययन अवलोकन, सूर्योदय अवलोकन, घोडचढी लगायत धार्मिक तथा सांस्कृतिक
महोत्सवबाट पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार हुनुका साथै पर्यटक आवागमन बढ्ने नगरवासी र पर्यटन व्यवसायीको अपेक्षा छ। सूर्योदय होटल एसोसिएसनका अध्यक्ष अभिषेक श्रेष्ठ। महोत्सवका लागि नगरपालिकाले 25 लाख रुपियाँ खर्च गर्नेछ भने संघीय र प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा अन्य निकायहरूमा सहयोग माग गर्न लागि छ। महोत्सवले स्थानीय उत्पादन, भाषा, संस्कृति लगायत सूर्योदय नगरपालिकाको समग्र पर्यटन प्रबन्धनमा टेवा पुग्ने अपेक्षा छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
यो थियो इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट। अब बाँकी समाचार। मुलुकका विकास र समृद्धिका लागि डिजिटल फ्रेमवर्कलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने सरकारवालाहरूले जोड़ दिएका छन्। पुल्चोक इन्जिनियरिङ कलेजले सूचना र प्रविधिमा स्नातक तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेको 25 वर्ष पूरा गरेको अवसरमा इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर इन्जिनियरिङ विभागले आज ललितपुरमा आयोजना गरेको कार्यशालामा सरकारवालाहरूले डिजिटल नेपालको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान सुझाव दिनुभयो। कार्यशालामा सूचना तथा प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादवले मुलुकको विकास र समृद्धिसँग जोडेर डिजिटल नेपाल फ्रेमवर्क तयार पारिएको जानकारी दिनुभयो। नेपालमा पहिलोपल्ट गोताखोर तालिम सञ्चालन गरिएको छ। राष्ट्रसंघीय विकास कोष यूएनडीपीको सहयोगमा सुनसरीको सशस्त्र प्रहरी बल बराह बायनी पकलीले उक्त तालिम प्रदान गरेको हो। बंगलादेशमा सन् 2011 तालिम लिएका 25 मध्ये अहिले 19 जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप 19 जनालाई तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब निरीक्षक वीरेन्द्र खनालले बताउनुभयो। स्थानीय तहबाट सहज रूपमा कृषि सेवा लिने आशा गरेका पाल्पा जिल्लाका कृषकहरूले आशा गरे अनुसारको सेवा पाउन नसकेको गुनासो गरेका छन्। कृषि प्राविधिकहरू गाउँ टोलमै भेटिने, खेती प्रविधिको विकास र आधुनिकीकरणमा पनि स्थानीय सरकारको सहयोग पाइने कृषकहरूले अपेक्षा गरेका थिए। पाल्पाको मदन पोखराबाट संवाददाता विजय कुमार बौडेलको यो रिपोर्ट।
स्थानीय सरकार आएपछि घर नजिकैबाट सेवा लिने आशा गरेका नागरिक यति बेला खुसी छैनन्। स्थानीय तहमा स्थापित कृषि शाखाले भने अनुसार सेवा नदिएको नागरिकको गुनासो छ। पाल्पाको तिनौ गाउँपालिका तीन झुम्साका व्यवसायी किसान नैना छेत्री।
फल्ने किसिमको बिउ सहज नभएको, त्यही पनि पर्याप्त मात्रामा नभएर हामी कृषकलाई बिउ पलमा खासै त्यस्तो छैन।
नयाँ संरचना अनुसार कृषि प्राविधिकहरू गाउँ टोलमै भेटिने र खेतीपातीमा सरसल्लाह पाइने किसानको अपेक्षा थियो, तर स्थानीय तहमा पर्याप्त कर्मचारी व्यवस्था हुन सकेको छैन, जसका कारण नागरिकले छिटो छरितो सेवा सुविधा लिन पाएका छैनन्। तिनाउ गाउँपालिका कृषि शाखाका प्रमुख हेमन्त कुमार शर्मा किसानलाई प्रोत्साहन गर्नका लागि थुप्रै कार्यक्रम ल्याउने तयारीमा गाउँपालिका रहेको बताउनुहुन्छ।
हाम्रो 50% अनुदानमा कृषकहरूलाई सेवा र सामग्रीहरू वितरण गर्ने बजेट र कार्यक्रम दुईटै रहेको हुनाले लगत्तै चाहिँ प्रक्रिया अगाडि बढाउने छौ।
स्थानीय तहले आफ्नो ठाउँमा कृषिका व्यावसायिक सम्भावना बारे अध्ययन गरिरहेका छन्। तिनाउ गाउँपालिका पनि सम्भावना अनुसार विभिन्न बालीको पकेट क्षेत्र घोषणा गरी कृषिलाई आधुनिकीकरण गर्ने प्रयास गरिरहेको छ। त्यसपछि किसानले स्थानीय सरकारप्रति अपनत्व महसुस गर्ने बताउनुहुन्छ तिनाउ गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा।
आय आर्जन हुने किसिमले पकेट क्षेत्र छुट्याएर यो लगानी गरेका छौं। निश्चित क्षेत्रबाट एउटा जनताहरू प्रत्यक्ष लाभान्वित होस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमहरू हामीले राखेका छौं।
किसानले कृषि प्राविधिकको सरसल्लाहसँगै अनुदान, गुणस्तरीय बिउ, मल अनि खेती प्रविधिको विकास र आधुनिकीकरणमा पनि स्थानीय सरकारको सहयोग खोजिरहेका छन्। विजय कुमार बौडेल, रेडियो नेपाल, मदन पोखरा, पाल्पा।
पर्सा प्रहरीले आज बिहान वीरगंजको रजत जयन्ती चोकबाट स्रोत नखुलेको 18 लाख नेपाली रूपियाँ सहित 3 हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारी सुगौली बजार बस्ने 22 विक्की कुमार, रक्सोल नागा रोड निवासी 26 सुधीर कुमार र 30 सईद आलम रहेका छन्। उनीहरूले अवैध रूपमा हुण्डी कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको पर्सा प्रहरीले जनाएको छ। अरब सागरमा रहेको महा नामक चक्रवात कमजोर बन्दै निम्न चापीय प्रणाली हुँदै अझै कमजोर बन्दै जाने क्रममा रहेको बेला अर्को चक्रवात बुलबुल बंगालको खाड़ीको पश्चिमी मध्यभागमा विकसित हुँदै गरेको र हाल उत्तर दिशातर्फ बढ़ने देखिएको मौसम पूर्वानुमान महाशाखाले विश्लेषण गरेको छ। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको तथा अहिले दिउँसो पश्चिमी पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा र उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसंग। फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोले उत्तर एटलान्टिक सन्धि संगठन नेटो निर्जीव जस्तै बेकार संगठन भएको बताउनु भएको छ। अमेरिकी नेतृत्वको समूह भनेर चिनिने नेटोका सदस्यहरूसँग आवश्यक छलफल नगरी सिरियामा तैनाथ आफ्ना सेना फर्काएका कारण अमेरिकाको आलोचना भइरहेका बेला माक्रोको पछिल्लो भनाई सार्वजनिक भएको छ। फ्रान्सका राष्ट्रपति म्याक्रोले पछिल्लो परिस्थितिको विश्लेषण गर्दै नेटो समूह अब सदस्य राष्ट्रहरूको हित रक्षा गर्न सफल हुनेमा शंका समेत व्यक्त गर्नुभएको छ। यसैबीच अर्को नेटो सदस्य राष्ट्र जर्मनीका चान्सलर एन्जेला मार्केलले भने नेटोका सम्बन्धमा म्याक्रोले गर्नुभएको कड़ा टिप्पणीको विरोध गर्नुभएको छ। फ्रान्समा स्वनिर्वासित जीवन बिताइरहनुभएका कम्बोडियाको विपक्षी दलका नेता साम रायन्सीलाई स्वदेश फर्कनमा रोक लगाइएको छ। कम्बोडियामा विगत 3 भन्दा बढ़ी समयदेखि राज गर्दै आउनुभएका प्रधानमन्त्री हुन सेनको सत्तालाई चुनौती दिन स्वदेश फर्कन लाग्नुभएका रायन्सीलाई विमान चढ़ने नदिएको बताइएको छ। कम्बोडियामा सन् 1985 सत्तामा रहनुभएका हुन सेनको सरकारले रायन्सीको पार्टीलाई प्रतिबन्ध लगाएपछि उहाँ फ्रान्समा बस्दै आउनुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दिनुहुन्छ। समाचारको अन्त्यमा फेरि एकपटक प्रमुख समाचार। नेपाल भारत बीचको सीमा विवादका विषयमा सरकारको तर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको भन्दै सो विषयमा सरकार अल्मलिन्छ कि भनेर नसोच्न संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बासकोटाको आग्रह। आगामी वर्ष नेपाल जलविद्युतमा आत्मनिर्भर हुने जलस्रोत मन्त्री वर्षमान पुनको भनाई। र अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सन्धि संगठन नेटो काम नलाग्ने संगठन हुने लक्षण देखिएको फ्रान्सका राष्ट्रपतिको प्रतिक्रिया। अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 समाचार। सकियो, अर्को समाचार अपराह 4 सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।